नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन विधेयकमा सबैको समर्थन जुटाउन माओवादीले पहल गर्ने, संशोधन हुनै नदिने एमाले अध्यक्ष ओलीको अडान।
अनशनरत डाक्टर केसीसँग वार्ता गर्न सरकारद्वारा 2 सदस्यीय वार्ता टोली गठन, 24 घण्टाभित्र केसीका माग पूरा नगरे कड़ा आन्दोलन थाल्ने केसीका समर्थकको चेतावनी।
6ठौं अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव आज सकियो, पुराना लोक संगीत संरक्षणमा योगदान दिएको भनाई।
आफ्नै पुर्खा पुराना गीत सङ्गीतहरूलाई संरक्षण गर्नुपर्छ र त्यसलाई जस्ताको तस्तै चाहिँ नयाँ पुस्तालाई दिनुपर्छ भन्ने विश्वव्यापी सन्देश दिने।
क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति विश्वभरका नेताद्वारा शोक व्यक्त।
र एसिया कप महिला क्रिकेटमा नेपाल आज पाकिस्तानसँग पराजित।
खट्टोमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त
वै पाँडे? त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याड, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नुपर्छ। फोन नम्बर चाहिँ 056-531-701, 98-550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
मीना कति हतारो, छोरीलाई खुब लगाइसक्यो?
लाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता, अब अर्को छिटै होला नि, होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खुब लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हौ मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। एकीकृत नेकपा माओवादीले संविधान संशोधन सम्बन्धी विधेयकमा सबैको समर्थन जुटाउन प्रयास गर्ने भएको छ। नेकपा माओवादी केन्द्रको बिहान बसेको केन्द्रीय कार्यालय बैठकले सबैको समर्थन जुटाउन थप प्रयास गर्ने भनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफललाई निरन्तरता दिनुहुने भएको छ। सरकारले प्रदेश नम्बर 5 पहाड़ी जिल्लालाई प्रदेश नम्बर 4 र 6 गाभ्ने र नवलपरासीदेखि बर्दियासम्मका तराईका जिल्लाको छुट्टै प्रदेश बनाउने गरी संविधान संशोधन गर्न खोजेको छ। यस्तै झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको विवाद आयोग मार्फत समाधान गर्ने, कामकाजको भाषाका रूपमा मातृभाषालाई मान्यता दिने नदिने बारे भाषा आयोगको सिफारिश मान्ने लगायतका विषयमा संविधान संशोधन गर्ने प्रस्ताव सरकारले तयार पारेको छ। प्रस्तावमा अंगीकृत नागरिकता लिएका व्यक्तिले राष्ट्रपति, प्रधानमन्त्री, प्रदेशको मुख्यमन्त्रीसहित 13 पद नपाउने व्यवस्था कायमै राख्ने उल्लेख छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले तयार पारेको प्रस्तावको सीमांकन हेरफेर गर्ने विषयमा प्रदेश नम्बर 5 पहाड़ी भेगका माओवादीकै सांसद तथा नेताहरूले पनि आजको बैठकमा विरोध गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाली मधेसीको भावना अनुसार संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताउनु भएको छ। पर्साको वीरगंजमा भएको कार्यक्रममा उहाँले नेपाली कांग्रेस मधेसको पार्टी भएको र मधेसी नागरिकको भावना अनुसार मधेसलाई अधिकार सम्पन्न बनाउन पछि नपर्ने बताउनु भएको हो। सीमांकन नागरिकता र जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने सम्बन्धमा मधेसी नागरिकले उठाएका माग सम्बोधन गर्ने बताउँदै देउवाले अन्तरिम संविधान अनुसार नै कुनै समस्या नहुने गरी नागरिकता सम्बन्धी प्रावधान संशोधन गरिने दावी गर्नुभयो।
तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन हुन नदिने दोहोर्याउनु भएको छ। बाराको निजगढ़मा आज भएको कार्यक्रममा ओलीले सत्ता पक्ष र मधेस केन्द्रित दल बिना कारण संविधान संशोधनको हटमा लागेको भन्दै एमाले त्यसको समर्थन नगर्ने बताउनुभयो। उहाँले रूपान्तरित संसदलाई संविधान संशोधनको अधिकार नभएको भन्दै संविधान कार्यान्वयन गर्न प्रादेशिक स्थानीय र संसदीय चुनावको अधिकार मात्र संसदमा रहेको जिकिर गर्नुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन र नयाँ चुनावका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि नै अहिलेको सरकार गठन भएकाले सोही दिशामा लागेको बताउनुभयो। सरकार एक दुई दिनभित्रै असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारीमा रहेको भन्दै उहाँले त्यसका लागि सरकारवाला पक्षसँग निरन्तर सम्वादमा रहेको पनि जानकारी दिनुभयो। उहाँले प्रमुख प्रतिपक्षी दल एमालेलाई आफ्नो हट त्याग्न आग्रह पनि गर्नुभयो।
यसैबीच संचार माध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले आपत्ति जनाउनु भएको छ। उहाँले संचार माध्यममा आफ्नो नामबाट प्रचण्ड छुट्ने गरेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा संचार मन्त्रीलाई तत्काल यसको निरूपण गर्न निर्देशन समेत दिनुभएको छ। आफूले हस्ताक्षर नै प्रचण्ड भनेर गर्ने गरेको तर सरकारी संचार माध्यमले नै प्रचण्ड नभनेको र नलेखेकोमा उहाँको आपत्ति थियो।
सभामुख ओन्सरी घरतीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव छिट्टै टुङ्गोमा पुर्याउने बताउनु भएको छ। एक हप्ता लामो रसिया भ्रमण सकेर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उहाँले कार्की विरूद्ध संसदमा दर्ता भएको महाअभियोग चाँडै टुङ्गोमा पुग्ने बताउनु भएको हो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका 157 जना सांसदले कार्तिक 3 गते महाअभियोग प्रस्ताव दर्ता गरेका थिए तर दलहरूबीच कुरा नमिल्दा महाअभियोगको टुङ्गो लाग्न ढिलाइ भइरहेको छ।
नेकपा माओवादी केन्द्रको आजको पोलिट ब्यूरो बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा संगठनात्मक एजेण्डा प्रस्तुत गर्नुभएको थियो जसमा आन्तरिक संगठनलाई व्यवस्थित गर्न 3 महिने कार्यक्रम प्रस्तुत गरिएको छ। बैठकमा प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै पार्टीलाई चुनाव केन्द्रित भएर अघि बढ़ाउन प्रस्ताव गरेको बैठकपछि पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो। माओवादीको पोलिट ब्यूरो बैठक पर्ची बस्ने गरेर स्थगित भएको हो।
चिकित्सा क्षेत्र सुधारको माग राखेर आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले 2 सदस्यीय वार्ता टोली गठन गरेको छ। सरकारले आज शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सिनेन्द्र राज उप्रेती रहेको 2 सदस्यीय वार्ता टोली गठन गरेको हो। डाक्टर केसीसँग अनौपचारिक वार्ता जारी रहेको र औपचारिक वार्ताको लागि वार्ता टोली गठन गरिएको शिक्षा मन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो। केसीका तर्फबाट वार्ता टोली गठन नभएकाले आज वार्ता हुन नसकेको सरकारी टोलीले जनाएको छ। वरिष्ठताका आधारमा डीन नियुक्त लगायत माग राखेर डाक्टर गोविन्द केसी 10 पटक आमरण अनशनमा बसेको आज 14 दिन पुगेको छ। सरकारलाई दबाव दिन चिकित्सा शिक्षा क्षेत्रका विभिन्न संगठन पनि आन्दोलन गरिरहेका छन्। सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सले काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्नुका साथै त्रिविका उपकुलपति तीर्थ खनियाको घर घेराउ गरेको छ। घर घेराउ गर्न गएका डाक्टर केसीका 31 समर्थकलाई प्रहरीले पक्रेको छ। उनीहरूले प्रहरी हिरासतमै आमरण अनशन शुरू गरेका छन्। यस्तै अलायन्स र नेपाल चिकित्सक संघले केसीका माग 24 पूरा नगरी कड़ा आन्दोलन गर्ने चेतावनी दिएका छन्। अलायन्सले तीर्थ खनियाको तत्काल बर्खास्त तीर्थखनियालाई तत्काल बर्खास्त गरिदिनुपर्ने त्रिवी र काठमाडौँ विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजले विद्यार्थीसँग लिएका अधिक शुल्क फिर्ता गर्नुपर्ने, सबै भर्ना तोकिएको शुल्कमा मेरिटमा मात्र गर्ने व्यवस्था गर्नुपर्ने लगायत चार सूत्रीय माग राखेको छ। यस्तै चिकित्सक संघले डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै 24 घण्टाभित्र माग सम्बोधन नभए कड़ा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको हो। शिक्षण अस्पताल महाराजगंजका आवासीय डाक्टरहरू हिजोदेखि नै ओपीडी सेवा बहिष्कार गरेर आन्दोलन गरिरहेका छन्।
यस्तै सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै मधेसी मोर्चा सप्तरीका नेता आमरण अनसनमा बसेका छन्। अनसनमा बसेको आज चौथो दिन बितिसक्दा पनि माग सम्बोधन नभएको मोर्चाले जनाएको छ। मोर्चाले अस्पताल बालमैत्री बनाउनु पर्ने, अस्पतालमा भर्ना हुने रोगीहरूलाई स्वस्थ पोसिलो खाना उपलब्ध गराउनु पर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै आएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घोराईगाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्य पश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 को लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईगाङ, फोन 082-562-601, मोबाइल 98-578-35-990, 98-578-31-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तर्फ केही सिट बाँकी रहेकाले एसएलसी उत्तीर्ण विद्यार्थीहरूले छिट्टै सम्पर्क गर्नुहोला।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उप क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियम अनुसार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म र याद राखौ कार्तिक 15 देखि माघ 15 गतेसम्म चाहिँ 4 बजेसम्म बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देश गरिएको छ। यसरी सेवाहरू प्रदान गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
मीना, कति हतार हो, छोरीलाई खोप लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता, अब अर्को छिटै होला नि, होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खोप लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाए नि, अब अर्को 3 देखि 5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हौ मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन विधेयकमा सबैको समर्थन जुटाउन माओवादीले पहल गर्ने, संशोधन हुनै नदिने एमाले अध्यक्ष ओलीको अडान, अनशनरत डाक्टर केसीसँग वार्ता गर्न सरकारद्वारा 2 सदस्यीय वार्ता टोली गठन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, चिसोसँगै सचेतना अभियानका कारण डेंगू रोग नियन्त्रण हुन थालेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगूको संक्रमण निकै कम भइसकेको छ। चितवन र आसपासका जिल्लामा महामारीको रूपमा देखिएको डेंगू लगभग पूर्ण नियन्त्रण हुन लागेको महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिनुभयो। वहाँका अनुसार अरू जिल्लामा पनि डेंगू नियन्त्रण हुँदैछ।
पोखराको दोबिल्लामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। दोबिल्लाबाट पिकनिक खाएर पृथ्वी चोकका लागि छुटेको G1C4589 नम्बरको जीप दुर्घटना हुँदा पोखरा महेन्द्र पुल बस्ने 14 वर्षकी लिसा महित्रा र रौतहट दुधियाका अरविन्द्र चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा अरू 12 जना घाइते भएका छन्। यस्तै म्याग्दीको भकिमली पानीस्वारामा G2C2006 नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा भकिमलीका गंगामणि छन्त्यालको पनि ज्यान गएको छ।
सप्तरीमा योग गुरू रामदेवको कार्यक्रममा समाचार संकलनमा गएका पत्रकारलाई प्रहरी उपरीक्षक दिवेश लोहनीले दुर्व्यवहार गरेका छन्। योग गुरू रामदेवको समाचार संकलनका क्रममा प्रहरी उपरीक्षक लोहनीले पत्रकार चन्दन यादवलाई गाली गलौज गर्दै कुटपिट गरेका हुन्। नेपाल पत्रकार महासंघ सप्तरीले संचारकर्मीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै दोषीलाई कार्यवाही गर्नुपर्ने माग गरेको छ।
रसुवामा मालवाहक कन्टेनरका लागि टोकन प्रणाली लागू भएको छ। रसुवागढी नाका तथा पासाङलामु राजमार्गमा गाड़ीको चाप बढ़ेर दुर्घटनाको जोखिम बढ़ेपछि ट्राफिक व्यवस्थापनका लागि टोकन प्रणाली शुरू गरिएको हो। टोकन प्रणाली लागू भएसँगै अब किरूङबाट 50 कन्टेनर नेपाल आउने र 50 खाली कन्टेनर रसुवागढी जान पाउनेछन्। बेत्रावती स्याफ्रू र रसुवागढीमा रहेको प्रहरी चौकीबाट टोकन वितरण हुने प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो।
बझाङका ग्रामीण भेगमा म्याच सकिएका वस्तु बिक्री हुने गरेको पाइएको छ। सदरमुकाम चैनपुर बजार, तमैल बजार, भाडे बजार लगायत ठाउँबाट म्याच सकिएका सामग्री ग्रामीण भेगमा पठाएर बिक्री गर्ने गरिएको नागरिक समाजका अगुवा धर्मजङ बहादुर सिंहले जानकारी दिनुभयो। अनुगमन नहुँदा साधारण लेखपढ पनि गर्न नसक्ने नागरिकहरू अखाद्य वस्तु किनेर खान बाध्य छन्।
पर्वतका 10 विद्यालयले भूकम्प तथा अरू विपदका बेला जोखिम न्यूनीकरणका लागि योजना बनाएका छन्। शिक्षक, विद्यार्थी र अभिभावकले संयुक्त रूपमा विपदका समयमा जोखिम न्यूनीकरण गर्ने विषयमा योजना बनाएका हुन्। ती विद्यालयले भूकम्प प्रतिरोधी भवन समेत बनाउने अभियान पनि शुरू गरेका छन्।
केपी शर्मा पाण्डे फेसबुकमा लेख्नुहुन्छ, कुरा सीमाङ्कनको छ। 5 प्रदेशको बारेमा धेरै कुरा सुनियो, बाहिर नागरिकलाई यस्तो हुन्न भन्ने, नेताहरू चाहिँ भित्रभित्रै मिल्न लागे जस्तो छ। 5 प्रदेशलाई चलाउनु हुँदैन।
यसै विषयमा अर्जुन तिमल सिन्हाले लेख्नु भएको छ, तराईलाई पहाड र हिमालसँग नजोडी बेग्लै 2 प्रदेश बनाउनु कहाँको वैज्ञानिक होला र? यो ढाँचाको संहिता सहितको संविधान कुनै पनि हालतमा संशोधन हुन ठिक छैन। 2-4 स्वार्थका लागि देशलाई द्वन्द्वमा धकेल्नु ठिक हुन्न।
विष्णु दिताल फेसबुकमा लेख्नुहुन्छ, पहिले संविधान आएन भनेर चिन्ता थियो नेपाली नागरिकलाई, तर अहिले संविधान आइसकेपछि देशमा झन विकराल होला जस्तो छ। नेताजीहरू अब त देशका मुद्दामा पनि मिल्नुहोस्, आफ्नो तलब भत्ता वृद्धि गर्न मात्र मिलेर भएन।
फेसबुकमा प्रेम बहादुर थापाले लेख्नु भएको छ, नजोडिने सारो मुटु नेपाली भई जोडौं अब, कर्णालीका भीर पाखा एक भई फोडौं अब, देश रहे म रहन्छु, तराई रहे हिमाल हुन्छ, सबै मिली विभेदका पर्खाललाई तोडौं अब।
अनि नारद बस्नेत लेख्नुहुन्छ, के भन्नु हजुर, भन्दा भन्दा सर्वसाधारण थाकिसके, तर नेता तेरपुछर लाउँदैनन्। यति धेरै राजनीतिक किचलाउने देश हाम्रो मात्रै हो कि अरू पनि छन्?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रितु थेबे र उजिर कार्की, सिधा कुरा प्रश्न विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नाइम विशेष तयारी कक्षामा आफ्नो सिट आजै सुनिश्चित गर्नुहोस्।
लोक सेवा तर्फ उपसचिव, सहसचिव, शाखा अधिकृत, नासु र खरिदार। शिक्षा सेवा तर्फ विद्यालय निरीक्षक, मावि, निमावि, प्रावि तर्फका तयारी कक्षाहरू बिहान, दिउँसो तथा बेलुका सबै सिफ्टमा धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू:
विशेष छात्रवृत्तिको व्यवस्था,
ग्रुपमा भर्ना हुन आउनेहरूलाई विशेष छुटको व्यवस्था,
अन्तर्राष्ट्रिय मापदण्डको स्मार्ट कक्ष र लोक सेवा छात्रवासको व्यवस्था।
लोक सेवा विज्ञ तथा सम्बन्धित क्षेत्रका प्रतिष्ठित प्रशिक्षकद्वारा पढाइने।
सम्पर्क नाइम नेपाल, पुतली सडक, न्यू प्लाजा, काठमाडौँ।
सम्पर्क नम्बर 44293329, 44293329 र 98510-12875।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ, हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
Come once, you will certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल खाद्य संस्थानले अहिलेसम्म पनि धानको मूल्य निर्धारण नगर्दा बाँकेका किसान मर्कामा परेका छन्। असोजदेखि नै धान भित्र आएर व्यवसायीलाई धमाधम बिक्री गर्दै आए पनि धानको मूल्य निर्धारण नहुँदा कम मूल्यमा धान बिक्री गर्नु परेको किसानको गुनासो छ।
अब विदेशका खबर। क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ। क्युबाको कम्युनिष्ट क्रान्तिका नेता क्यास्ट्रोको 90 वर्षको उमेरमा निधन भएको क्युबाको राष्ट्रिय टेलिभिजनले जानकारी दिएको छ। क्यास्ट्रोले आधा शताब्दी अर्थात 50 वर्ष क्युबाको नेतृत्व सम्हाल्नु भएको थियो। अहिले उहाँका भाइ पार्टी र देश दुवैको शीर्ष नेतृत्वमा हुनुहुन्छ। समर्थकले फिडेल क्यास्ट्रोलाई क्युबाका नागरिकलाई आफ्नो देश फिर्ता दिलाउने व्यक्तिका रूपमा परिभाषित गर्छन्, तर विरोधीले भने विपक्षीलाई क्रूर रूपमा दबाएको आरोप पनि लगाउने गरेका छन्। क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति विश्वभरका नेताहरूले शोक व्यक्त गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग 9 विकेटले पराजित भएको छ। नेपालले दिएको 48 रनको झिनो लक्ष्य पाकिस्तानले 10 ओभरमा 1 विकेटको क्षतिमा भेट्टायो। थाइल्याण्डको बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 18 ओभर 1 बलमा सबै 10 विकेट गुमाएर 47 रन मात्र बनाउन सक्यो। नेपालकी रूबिना छेत्रीले 11 रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपालका 4 जना खेलाड़ीले रनको खाता नै खोल्न सकेनन्।
सशस्त्र प्रहरीको एपीएफ क्लबले झापाको सुरुङ्गामा भएको सहारा सुरुङ्गा कप फुटबलको उपाधि जितेको छ। आज भएको फाइनलमा रूपन्देही 11 टाई ब्रेकरमा 5-3 हराउँदै एपीएफले उपाधि सहित 350,111 रूपियाँ हात पारेको छ। निर्धारित 90 मिनटमा दुवै टीमबाट 1-1 गोल भएपछि खेलको निर्णय टाई ब्रेकरबाट गरिएको थियो।
र मनमोहन दुहबी गोल्ड कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी शुरूआत गरेको छ। सुनसरीको दुहबीमा आज शुरू प्रतियोगितामा आर्मीले चर्च बोयजलाई 2-1 पराजित गरेको हो। प्रतियोगितामा भोलि मनाङ मर्स्याङदी र आयोजक 11 एरोज बीच खेल हुनेछ।
र इङ्लिस प्रिमियर लीग फुटबलमा म्यान्चेस्टर सिटी विजयी भएको छ। केही बेर अघि सकिएको खेलमा म्यान्चेस्टर सिटीले बर्नलीलाई 2-1 हराएको हो। यो जितपछि केही छिनका लागि भए पनि म्यान्चेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा अहिले 9:15 वेस्ट ब्रोम र हल सिटी, लिसेस्टर सिटी र मिडल्सब्रो, लिभरपुल र सन्डरल्याण्ड तथा स्वान्सी र क्रिस्टल प्यालेस बीचको खेल हुनेछ। यस्तै 11:15 चेल्सी र टोटेनह्याम बीच प्रतिस्पर्धा हुनेछ। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी मदन पौड्याल।
आजको रंगदर्पण लोक संगीत समेटिएका छोटा फिल्ममा केन्द्रित छ। नेपाली धुन जस्तै लाग्ने भारत झारखण्डमा गाइने मिठो गीत। काठमाडौँको नाचघरमा 3 दिनसम्म चलेको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा यस्तै मनछुने गीतले सबैलाई मन्त्रमुग्ध बनायो। पुर्खाले सिर्जना गरेका तर अहिले लोप हुनै लागेका लोक संगीत फिल्मको पर्दामा छाउन थालेको छ, त्यो पनि आधा 1 घण्टामै। सिङ्गो विश्वलाई एउटा पर्दामा देख्ने अवसर अहिलेको नयाँ प्रविधिले जुटाएको हो। बन्द कोठाभित्र भए पनि ठूलो पर्दामा देश विदेशका कला संस्कृति हेर्न र जान्न पाउने अवसर जुर्न थालेको छ। नयाँ पुस्ता जसले आधुनिक शिक्षामा लोकसङ्गीतबारे पढेका छैनन्, पढ्ने पढाउने सिक्ने सिकाउने पुस्ता पनि छैन, गुरुकुल त सकिए नै भन्दा हुन्छ। त्यसैले लोकसङ्गीत जोगाउनेकै लागि भनेर छोटा फिल्म बन्न थालेका हुन्। राष्ट्रिय नाचघरमा स्वदेशी विदेशी कलाकारले लोकसङ्गीत र सभ्यताका अनेक रूप प्रस्तुत गरेका छन्। नेपाली गन्धर्व समुदायले सारङ्गी बिर्सन थालेका छन्, तर अर्कै समुदायकी त्यो पनि महिला मिनु वाइबा भने सारङ्गी बजाउनुहुन्छ। उहाँले सडकमा सारङ्गी रेड्दै गीत गाउँदै गरेको छोटो फिल्म बनाउनु भयो। अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छानिएको परम्परा नामको आफ्नै फिल्म हेर्नुभएकी मिनु वाइबाको अनुभव
हो त्यो एकदम दुःखको अनुभव हुँदो रहेछ। मैले मेरो आफ्नो लाइफमा मेरो आफ्नो भनौँ न भिजुअल हेरेको थिएन होइन, मैले भिजुअल गर्दा पनि म त्यस्तो वाकिङ यस्तोहरू चाहिँ कहिले गरेको थिएन। त्यसमा मैले खुद मेरो लाइफलाई देखाएको छु, म कसरी हिँड्दो रहेछु भिडियोमा देखेँ, म मेरो लाइफ साँच्चीकै एकदम दुःखी रहेछ भन्ने कुरा चाहिँ त्यहाँ मैले देखेँ पाएँ। तर कस्तो दुःख लाग्यो मलाई त्यो हेर्दा चाहिँ होइन, रियालिटी त्यही हो।
नेपालको सारङ्गीदेखि बिनायो पञ्चेबाजा मादल सहनाई लगायतका लोकबाजा धुन र नाच छोटा फिल्ममा समेटिएका छन्। किराँत समुदायको बाजा बिनायोलाई रिटिङ रिटिङ बिनायो नाम दिएर छोटो फिल्ममा समेट्नु भएकी ज्योति राई
बिनायोको संरक्षण सम्वर्धनको लागि पनि हो होइन। हामीले यो विषय नै किन रोज्यौँ भन्दाखेरि पुरानो बाजा पनि हो र यो माथि अहिले कसैको ध्यान गएको छैन कि, राई पुस्ताहरूले पनि राईहरूले पनि बजाउनु जान्नुहुन्न कि, त्यसैले गर्दाखेरि पनि यसको संरक्षणको लागि पनि एउटाले बजाइदियो भनेदेखि फिल्म हेऱ्यो भनेदेखि त अर्को मान्छेले पनि सिक्ने भयो नि त, नयाँ जेनेरेसनले त होइन।
नेपाली मात्र होइन, बोस्निया हर्जगोभिनाको म्युजिक थेरापीदेखि नामिबियामा पाइने फिरन्ता हिम्बा जातिसम्मका रोचक विषयमाथि पनि संगीतबद्ध छोटा फिल्म बनेका छन्। स्थानीय मौलिक बाजा तथा स्थानीय महत्वका फिल्म प्रवर्धन गर्न नेपालमा हरेक वर्ष महोत्सव हुने गरेको छ। नेपाली लोकबाजा संग्रहालयले हरेक वर्ष नोभेम्बर महिनामा गर्दै आएको महोत्सवमा यसपालि विश्वका 18 देशका 28 फिल्म थिए। लोकबाजाका धुनदेखि कसरी बनाउने भन्नेसम्मका कुरा अनि संस्कृति फिल्ममा झल्किन्छ। त्यो पनि 18 देशका संगीत र संस्कृति एउटै मञ्चमा हेर्न पाउनु चान्चु नै होइन। बेलायतबाट नेपाल आउनुभएकी भ्यालेन्टाइन हार्डिङ
I think it's very important that all countries understand each other's culture.
मलाई के लाग्छ भने यस्तो महोत्सव महत्वपूर्ण छ, एक देशले अर्को देशको संस्कृति बुझ्न सक्छन्। परम्परागत संगीतमा रुचि राख्नेका लागि त झन् महत्वपूर्ण हुन्छ।
विश्वलाई हेर्न टिकट नै काटेर जहाजमै उडेर अथवा गाडी नै चढेर यात्रा नै गर्नुपर्छ भन्ने होइन, छोटा फिल्ममा देखिने लोक संगीत रुचि राख्नेका लागि विश्व चिहाउने आँखी झ्याल हुन्। लोक संगीत, लोकबाजा, लोकनाच, लोकगाथा जे भनिए पनि यसको ठ्याक्कै इतिहास भने भन्न सकिँदैन, तर फिल्म हेर्दा लाग्छ संस्कृति, पहिचान र सभ्यताको मौलिकता भने पक्कै पाइन्छ, जसमा संस्कृति, संगीत तथा जीवनशैली समेटिएका हुन्छन्। विभिन्न क्षेत्रमा बसोबास गर्ने विभिन्न जातिका अनेक संस्कारमा प्रयोग हुने लोक संगीत फिल्ममा हेर्न पाइन्छ। पुराना लोक संगीतले पुरानो कलाबारे चेतना फैलाउने मात्र होइन, आपसी सांस्कृतिक आदान प्रदान समेत गर्छ। अझ यसैको संरक्षणमा लागेका अभियन्तालाई त झन् नासो हरायो भने नयाँ पुस्तालाई के बुझाउला भन्ने उत्तिकै चिन्ता छ। लोकबाजा संग्रहालयका अध्यक्ष एवं संगीत अन्वेषक राम प्रसाद कण्डेल
हाम्रा पुर्खाहरूले सिर्जेको सङ्गीतहरू बिस्तारै लोप हुँदैछ, पुर्खाहरूले सिर्जेको त्यो नाश हो,
हामीले हाम्रो नयाँ पुस्तालाई त्यो जस्ताको तस्तै दिनुपर्छ। त्यसको लागि चाहिँ विश्वव्यापी रूपमा चाहिँ जनचेतना जागरणको लागि हामीले 2011 अन्तर्राष्ट्रिय लोकसङ्गीत फिल्म फेस्टिभल गरेका छौँ। यसले आफ्नै पुर्खा पुराना गीत सङ्गीतहरूलाई संरक्षण गर्नुपर्छ र त्यसलाई जस्ताको तस्तै चाहिँ नयाँ पुस्तालाई दिनुपर्छ भन्ने विश्वव्यापी सन्देश दिने।
स्थानीय मौलिक कला संस्कृति झल्काउने लोकसङ्गीतले समाजको एक रूप चिनाइरहेका छन्। त्यसैले लोकसङ्गीत समेटिएका छोटा फिल्मबाट मात्रै होइन, संरक्षणका लागि सरकारी पहलसँगै नयाँ पुस्ताले पनि यसको गहन अध्ययनमा चासो दिनुपर्ने खाँचो छ।
रङ्ग दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन विधेयकमा सबैको समर्थन जुटाउन माओवादीले पहल गर्ने, संशोधन हुनै नदिने एमाले अध्यक्ष ओलीको अडान।
अनशनरत डाक्टर केसीसँग वार्ता गर्न सरकारद्वारा 2 सदस्यीय वार्ता टोली गठन। 24 घण्टाभित्र केसीका माग पूरा नगरे कड़ा आन्दोलन थाल्ने केसीका समर्थकको चेतावनी।
6 अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सवको समापन, पुराना लोक संगीत संरक्षणमा योगदान दिएको भनाई।
क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति विश्वभरका नेताद्वारा शोक व्यक्त।
र एसिया कप महिला क्रिकेटमा नेपाल आज पाकिस्तानसँग पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।